यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेसको जिल्ला अधिवेशन हुन बाँकी 16 जिल्लाको अधिवेशन यही फागुन 13 गते हुने। निर्वाचनलाई प्रभावकारी रूपमा संचालन गर्न र निर्वाचनप्रति आम मतदातालाई उत्प्रेरित गर्न संचार माध्यमको भूमिका महत्वपूर्ण हुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भनाई। दाङको तुल्सीपुर स्थित एउटा गोदाममा आज आग लागी हुँदा 5 जनाको मृत्यु र युक्रेनमा रहेका आफ्ना नागरिकलाई जति सक्दो चाँडो युक्रेन छाड्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रह।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। नेपाली कंग्रेसको जिल्ला अधिवेशन हुन बाँकी 16 जिल्लाहरूको अधिवेशन आगामी फागुन 13 गते हुने भएको छ। कंग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले यसअघि माघ 15 गतेका लागि निर्धारित निर्वाचन स्थगित गरिएका 16 जिल्लाको अधिवेशन फागुन 13 गते गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन यही फागुन 13 गते गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। बैठकले 16 जिल्ला अन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधि मध्येबाट महासमिति सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले जिल्ला कार्य समितिको निर्वाचन सम्पन्न भइसकेका तर कुनै ओडापालिका, प्रदेशसभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन यही फागुन 10 गते भित्र सम्पन्न गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस्तै महोत्तरी क्षेत्र नम्बर 3 को प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकोमा सो निर्वाचन फागुन 10 गते भित्र गर्ने सचिव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई प्रभावकारी रूपमा संचालन गर्न निर्वाचनप्रति आम मतदातालाई उत्प्रेरित गर्न संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड सहित 4 वटै सार्वजनिक संचार माध्यम र दूरसंचार सेवा प्रदायक संस्थाका प्रमुखसँग आयोगले आज गरेको छलफलमा प्रमुख आयुक्त थपलियाले संचार माध्यमले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र बनाउन तथा निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने समाचार एवं सामग्री प्रसारण गर्नुपर्ने बताउनुभयो।
आयोगका सबै सूचनाहरू अलिकति छिटो छरिटो माध्यमले प्रवाह गर्न जरूरी छ।
आसन्न निर्वाचन अझै प्रभावकारी ढंगले सम्पन्न गर्न र सूचना र संचारको प्रयोगमा यो स्थानीय तहको निर्वाचन आउँदो निर्वाचनको लागि एउटा नमूना साँच्चै यसरी जानुपर्छ भने एउटा मार्ग प्रशस्त गर्ने अवस्था पनि सिर्जना हुनेछ।
उहाँले सामाजिक सञ्जालको बढ़दो प्रयोगको व्यवस्थापन र उपयोग गर्ने सन्दर्भमा आयोगले नेपाल दूरसंचार प्राधिकरणसँग सहकार्य गर्ने जानकारी दिनुभयो। प्रमुख आयुक्त थपलियाले आयोगले गलत, भ्रामक र मिथ्या समाचारको प्रयोग रोक्न र निर्वाचनमा सामाजिक सञ्जालको उपयोगको विषयलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो। निर्वाचन आयोगका दैनिक गतिविधिहरू जानकारी गराउने उद्देश्यले आगामी फागुन 1 गतेदेखि हरेक दिन अपरान्ह 4 बजे आयोगको मीडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने आयोगले जनाएको छ। छलफलमा रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति, गोर्खापत्र संस्थान, नेपाल दूरसंचार प्राधिकरण, नेपाल टेलिकम, प्रेस काउन्सिल, विज्ञापन बोर्ड लगायतका प्रमुख र प्रतिनिधिले आफ्ना संस्थाबाट प्रदान गरिँदै आएका विविध सेवा र साधन स्रोतबारे जानकारी दिँदै राष्ट्रकै प्राथमिकतामा रहेको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन कर्तव्य र दायित्वलाई हरसम्भव पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खति ओडाले कोरोना भाइरस विरूद्धको खोपको 24 लाख मात्रा हराएको नभई तथ्याङ्क नआएको बताउनु भएको छ। मन्त्री भएको 100 दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो। हराएको खोपको सम्बन्धमा मन्त्रालयले प्रमुख विशेषज्ञ डाक्टर गुणराज लोहनीको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र चाँडै नै हराएको खोपका बारेमा जानकारी दिने मन्त्री खतिवडाले बताउनुभयो। मन्त्री खतिवडाले आगामी वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोविड 19 विरूद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको बताउनुभयो। मन्त्री खतिवडाले ज्येष्ठ नागरिकलाई मात्र उपचार गर्न भनेर ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न लागिएको समेत जानकारी दिनुभयो। नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेर 27,441 पुगेको छ। गत शुक्रबार माघ 21 गते 56,457 सक्रिय संक्रमित भएकोमा एक हप्तापछि आज संक्रमितको संख्या घटेर 27,441 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 20,999 नमूनाको परीक्षण गर्दा थप 1,128 जनामा संक्रमण पुष्टि भएको छ। गएको 24 घण्टामा 2,215 जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण थप 14 जनाको मृत्यु भएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीको सन्दर्भमा सुधार गर्नुपर्ने धेरै कुरा रहेकोले आँखा चिम्लेर अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न नसकिने बताउनु भएको छ। समाजवादी प्रेस संगठन नेपाल पर्साद्वारा आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सत्तारूढ़ गठबन्धनका नेता समेत रहनुभएका नेपालले एमसीसीको सन्दर्भमा अहिले पनि अध्ययन नपुगेको र सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताउनुभयो। नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले एमसीसी इण्डो प्यासिफिक रणनीति र सैन्य प्रयोजनका लागि नभई नेपालको पूर्वाधार विकासका लागि आउन लागेको बताउनु भएको छ। नेपाल प्रेस युनियनले आज काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा प्रवक्ता डाक्टर महतले सस्तो लोकप्रियताका लागि राष्ट्रिय हित विपरीत अभिव्यक्ति नदिन सबै पक्षलाई आग्रह गर्नुभयो। उहाँले नेपालको परराष्ट्र नीतिलाई अहिले असन्तुलन गर्ने काम भइरहेको भन्दै त्यसलाई रोक्नु प्रमुख आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले सबै दलले सहभागिता जनाएर नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टी माओवादीको संयुक्त सरकार भएको समयमा अनुमोदन भएको एमसीसीको अहिले आएर विरोध हुनु शंकास्पद विषय भएको पनि बताउनुभयो। अमेरिकी सहयोग परियोजना एमसीसी अहिले देशव्यापी बहसको विषय बनेको छ। नेपालमा 5 वर्षभित्र एमसीसीको अनुदानबाट सड़क र अन्तर्देशीय प्रसारण लाइन निर्माण हुने गरी अमेरिका र नेपाल सरकारबीच सन् 2017 सम्झौता भए पनि राजनीतिक दलहरूका विभिन्न शंका उपशंकाले यो सम्झौता लागू हुन सकेको छैन। संवाददाता कल्पना दाहालको रिपोर्ट।
प्रमुख राजनीतिक दलहरूभित्रैबाट एमसीसी राष्ट्रहितमा नरहेको आरोप लागिरहँदा विभिन्न क्षेत्रका विज्ञहरूले एमसीसी सम्झौताले देशको सार्वभौमिकतामाथि कुनै असर नगर्ने बताउनु भएको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलले बजारमा एमसीसी सम्बन्धी भ्रमहरू फैलिएको बताउनुभयो। नेपालले विभिन्न देशहरूबाट सहुलियत ऋण लिए जस्तै अमेरिकी संसदले एमसीसी अनुदान नेपालको पूर्वाधार विकासका लागि दिएको प्रष्ट पार्नुभयो।
विभिन्न किसिमका अतिरञ्जित बहसहरू, अतिरञ्जित कुराहरू, भ्रमहरू जति पनि छरिएका छन् ती सबै विभिन्न स्वार्थवश किनी आएका हुन्। जसरी विश्व ब्याङ्कले लोनमा दिन्छ, भारत सरकारले अनुदान दिन्छ, चाइना सरकारले अनुदान दिन्छ, त्यही हिसाबले अमेरिकन सरकारले एउटा अनुदान दिने एउटा यो परियोजना हो।
डाक्टर पोखरेलले एमसीसी अनुदानबाट निर्माण हुने परियोजनाको दायित्व र स्वामित्व नेपाल सरकारकै हुने प्रष्ट पार्नुभयो। 5 वर्षमा नै सम्पन्न गर्ने एमसीसीमा नेपालकै जनशक्ति प्रयोग गर्न सकिने र यो नेपालको फाइदाका लागि भएकाले सम्झौता स्वीकृत गर्नुपर्ने उहाँले बताउनुभयो।
अर्कै हिसाबले बुझ्ने जुन भएको छ त्यसलाई चाहिँ हामीले बुझाएर अगाडि जानुपर्छ, जसमा सरकार अझ बढी सक्रिय हुनुपर्छ, एमसीसीको बारेमा यथार्थ जनतालाई बताइदिनुपर्छ।
अन्तर्राष्ट्रिय कानूनका ज्ञाता समेत रहनुभएका वरिष्ठ अधिवक्ता डाक्टर गान्धी पण्डितले एमसीसी दुई देशले समान हैसियत तथा स्वतन्त्र राष्ट्र भएर गरेको सम्झौता भएकाले कानूनी जटिलता नआउने बताउनुभयो। अहिले विभिन्न राजनीतिक दलहरूले एमसीसी पारित भए विभिन्न कानूनी जटिलता आउन सक्ने भन्दै अस्वीकृत गर्न सरकारलाई दबाव दिइरहेको सन्दर्भमा अधिवक्ता पण्डितले अमेरिकी संसदले बजेट मात्र उपलब्ध गराउने र काम गर्ने निकाय विकास समिति ऐन 2047 अन्तर्गत बनेको कानूनी संस्था एमसीए नेपालले सञ्चालन गर्ने जानकारी दिनुभयो।
यसमा कानूनी जटिलता किन ल्याउँदैन भने हामी दुई पक्षले समान हैसियतमा बसेर अमेरिका र नेपालले सम्झौता गरेका छौं। सम्झौताको सम्बन्धमा कुनै विवाद उठेमा कुनै व्याख्या गर्नु परेमा अन्तर्राष्ट्रिय कानून र त्यसको सिद्धान्त अनुसार नै व्याख्या गर्ने हुनाले यहाँ कानुनी कुरा छैन, त अमेरिकाले हामीलाई पैसा मात्र दिने हो, त्यो पैसा दिइसकेपछि उसको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता पनि हुँदैन।
अधिवक्ता पण्डितले नेपालका लागि अनुदान अपरिहार्य भएकाले नेपालको विकास निर्माणमा एमसीसी महत्वपूर्ण रहेको बताउनुभयो। यो सड़क पूर्वाधार र विद्युतीय प्रसारण लाइन विस्तारका लागि अमेरिकाले दिने करिब 55 अर्ब रूपियाँ अनुदान रकम हो। यो सम्झौता नेपालको संसदबाट फागुन 16 गते भित्र स्वीकृत गराउन एमसीसीले समय सीमा तोकेको छ, तर सत्तारूढ़ दलहरूबीचकै मत भिन्नताका कारण संसदमा दर्ता भएर पनि टेबुल हुन सकेको छैन। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले नारायणगढ़ बुटवल सड़क खण्डमा स्वीकृत विस्तृत आयोजना प्रतिवेदन डीपीआरमा उल्लेख गरिएको विपरीत रूख कटान भएको बारे छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले सड़कको भार वहन क्षमता भन्दा पनि बढ़ी मालवस्तु बोकेर सीमा प्रवेश गर्ने मालवाहक सवारी साधनको सीमा नाकामा अनिवार्य परीक्षण गर्ने गरी नीतिगत व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले मन्त्रालयको पूँजीगत खर्च प्रगतिका विषयमा चिन्तित रहेको उल्लेख गर्दै मन्त्रालयले 20% पूँजीगत खर्च गरेको र आगामी फागुनसम्ममा त्यसलाई 35%मा पुर्याउने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिले प्रभावकारी कार्य सम्पादन गरेको दावी गर्नुभएको छ। नेकपा एमालेद्वारा आज आयोजित स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखी कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पर्याप्त संरचना नभएको अवस्थामा पनि जनप्रतिनिधिले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तहको निर्वाचनमा कहीँ कतै तालमेल भए पनि राष्ट्रिय स्तरमा एमाले एक्लै निर्वाचनमा होमिने बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटघाट गर्नुभएको छ। गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्ण रूपमा गरेको आन्दोलनमा गिरफ्तार गरिएका पार्टीका नेता कार्यकर्ता रिहा गर्न उहाँहरूले गृहमन्त्री खाँडसँग माग गर्नुभयो। शान्तिपूर्ण आन्दोलनमा गिरफ्तार गरी लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाई गरिनुपर्ने उहाँहरूको माग थियो। गृहमन्त्री खाँडले नागरिकको जीवन रक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। दाङको तुल्सीपुर स्थित एउटा गोदाममा आज बिहान आग लागी हुँदा निसासिएर 5 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका 5 का 14 वर्षीय साजिता खातुन, 14 वर्षीय हसन बकस, 16 वर्षीय मसिन बकस, 40 वर्षीय नरदिन अली र 6 वर्षीय आविद दिन अली रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। तुल्सीपुर 5 ङ लाइन स्थित चप्पल गोदाममा आज बिहान 2 बजे आग लागि भएको थियो। आग लागि लगत्तै उद्धार गरिए पनि आगो नियन्त्रण बाहिर गएको थियो। विद्युतको मिटर पड्किँदा आग लागि भएको प्रहरीले जनाएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिकाले साक्षरता अभियानलाई तीव्रता दिएको छ। फागुन मसान्तभित्र साक्षर घोषणा गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाभित्र रहेका 15,000 निरक्षर नागरिकलाई साक्षर बनाउने गरी अभियानलाई तीव्र पारिएको नेपालगंज उपमहानगरपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाका विभिन्न टोलमा हिजो आज साक्षरता कक्षाहरू धमाधम चलिरहेका छन्। निरक्षर नागरिकलाई साक्षर बनाउन शिक्षक र सहजकर्ता खटिएका छन्। साक्षरता कक्षामा मधेसी, मुस्लिम लगायत पिछड़ा वर्गका महिलाहरूको उत्साहजनक सहभागिता देखिन्छ। यसअघि आफ्नो नाम लेख्न र हस्ताक्षर गर्न समेत नजान्नेहरू अहिले अक्षर चिन्न र लेख्न उत्साहित छन्। अक्षर चिन्नु अघिको आफ्नो तितो अनुभव सुनाउँदै नेपालगंज 18 की अनिता भाट र कुष्मा देवी बढै।
अब कहीँ भी जाओ तो साइन करे बोले तो अंगूठा लगाओ।
पढे लेखे रह तो स्टैंडर्ड बोलब है बढ़िया लागत है पहले टॉप लगाई त अब अपन नाम लिख।
नेपालगंज उपमहानगरपालिका भित्रका 15,000 निरक्षर नागरिकलाई फागुन मसान्त भित्रै साक्षर बनाउन लागि परेको प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले बताउनुभयो। नगरका विभिन्न टोलमा 130 जना शिक्षक र सहजकर्ता परिचालन गरेर अभियानलाई तीव्र बनाइएको छ। साक्षरता कक्षा एकजना सहजकर्ता सुनिता विष्ट।
नाम लेख्न लगभग आउँछ उहाँ सबैलाई हेरी हेरी चाहिँ उहाँले सबै लेख्न सक्ने भइसक्नुभयो। अब उहाँलाई 1 देखि 10 सम्मलाई चाहिँ चिनाउनकै लागि अलि बढी समय पढाउनु पर्ने भएको छ।
सरकारले आगामी असार मसान्त भित्र सबै जिल्लालाई साक्षर बनाउने लक्ष्य लिएकाले साक्षर घोषणा हुन बाँकी जिल्ला साक्षर बनाउने अभियानमा जुटेका छन्। लुम्बिनी प्रदेशका दुई जिल्ला बाँकी र कपिलवस्तु सहित अझै 21 जिल्ला साक्षर घोषणा हुन बाँकी छन्। बाँकेका नेपालगंज सहित तीन पालिकाका करिब 50,000 नागरिक अझै निरक्षर रहेको तथ्याङ्क छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुल्ला गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ 23 गतेको आदेश अनुसार मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा 50 भन्दा बढ़ी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुल्ला गरिएको हो। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो युक्रेन छोड्न आग्रह गर्नुभएको छ। रूसले युक्रेनमाथि सैन्य कार्यवाही गर्न सक्ने भन्दै राष्ट्रपति बाइडेनले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो युक्रेन छाड्न आग्रह गर्नुभएको हो। यदि युक्रेनमाथि रूसी हमला भए उद्धारका लागि अमेरिकी सेना पठाउने कुनै योजना नरहेकाले छिट्टै युक्रेन छाड्न भनिएको छ। रूसले युक्रेन सीमा नजिक 1,00,000 सैनिक तैनात गरे पनि युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको स्पष्ट पार्दै आएको छ। युक्रेनले भने रूसले समुद्रसँगको पहुँचमा बाधा पुर्याइरहेको बताएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
वाणिज्य ब्याङ्कहरूले शैक्षिक रूपमा ब्याजदर तोक्न पाउने भएका छन्। फागुन 1 गतेदेखि ब्याङ्कहरूले नेपाल राष्ट्र ब्याङ्कले तोकेको उच्चतम र न्यूनतमको सीमाभित्र रहेर शैक्षिक रूपमा ब्याजदर बढ़ाउन अथवा घटाउन पाउने भएका छन्। तर धेरै ब्याङ्कहरू तरलता अभावका कारण निक्षेपको ब्याजदर बढ़ाउने पक्षमा देखिएका छन्। लामो समयदेखि तरलता समस्या भोग्दै आएका ब्याङ्कहरूले अहिले लगानी योग्य रकमको जो गर्न पनि ब्याजदर बढ़ाउने तयारी गरेका हुन्। शुक्रबार बसेको ब्याङ्कर्स एसोसिएशनको बैठकले ब्याङ्कहरूलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको नेपाल ब्याङ्कर्स संघका अध्यक्ष एवं कृषि विकास ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले जानकारी दिनुभयो। उहाँले त्यस्तो प्रबन्धले बजारमा देखिएको तरलताको अवस्था सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको पनि उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघले निक्षेप ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ। अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायले लिएको ऋणको ब्याज दर पुनः बढ़ेमा यो क्षेत्र थप धराशायी हुने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ। महासंघले हरेक त्रैमासमा निक्षेपमा ब्याज दर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने आफूहरूको ठहर रहेको उल्लेख गरेको छ। महासंघले विज्ञप्ति मार्फत ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नभएको उल्लेख गरेको छ। ब्याजदर वृद्धिका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबावमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने महासंघले उल्लेख गरेको छ। व्यापार घाटाको दायरा निकै बढ़िरहेको अवस्थामा पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याजदर वृद्धि हुन गई उद्योग व्यवसाय थप हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउने भन्दै महासंघले सरकार र नेपाल राष्ट्र बैंकको ध्यान आकर्षण गराएको छ। निजी डेयरी उद्योगीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले तोकेको मूल्यमा असहमति जनाउँदै नयाँ मूल्य तोकेर फागुन 1 गतेदेखि दूधको मूल्य वृद्धि गर्ने भएका छन्। डीडीसीले शुक्रबारबाट लागू हुने गरी आधा लिटरको प्रशोधित दूध प्रति प्याकेट 42.50 रुपियाँ कायम गरेकोमा निजी डेयरी संचालकहरूको बैठकले त्यसलाई बढ़ाएर 43 रुपियाँ पुर्याएका छन्। निजी डेयरी उद्योगीले दूधको मूल्यमा प्रति लिटर 10 रुपियाँ बढ़ाएका हुन्। डीडीसीले भने प्रति लिटर 9 रुपियाँ बढ़ाउने निर्णय गरेको थियो। ब्याङ्कमा तलबी खाता रहेका वा पेसा तथा व्यावसायिक आय जम्मा हुने खाताका ग्राहकले अधिकतम 5,00,000 रुपियाँसम्म विद्युतीय कर्जा पाउन सक्ने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले वित्तीय संस्थाका ग्राहकका लागि यो नयाँ व्यवस्था गरेको हो। विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन शुक्रबार जारी गर्दै नेपाल राष्ट्र ब्याङ्कले अन्य ग्राहकहरूको हकमा भने अधिकतम 2,00,000 रुपियाँसम्म विद्युतीय कर्जा दिन सक्ने उल्लेख गरेको छ।
अब खेल समाचार। चार देशीय टी20 सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानलाई 6 विकेटले पराजित गरेको छ। अल अमेरात क्रिकेट ग्राउण्डमा शुक्रबार सम्पन्न खेलमा टस जितेर 136 रनको लक्ष्य पाएको नेपालले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक 73 रनको योगदान गरे भने दिपेन्द्रले 53 बल खेल्दा 8 चौका र 1 छक्का प्रहार गरे। नेपालका लागि अविनाश बोहराले सर्वाधिक 3 विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक एक विकेट हात पारे। दिपेन्द्रको यो T20मा सर्वाधिक रन हो। यसअघि उनले 60 रन बनाएका थिए। आरिफ शेखले 25, आसिफ शेखले 14, ज्ञानेन्द्र मल्लले 13 र प्रदीप ऐरीले 4 रनका साथै दिपेन्द्रले शरद भेष्वाकरसँग 5 विकेटका लागि 30 रन अभिजित साझेदारी गरे। खेलमा ओमानका कलिमुल्लाहले 2 विकेट र खवार अलीले 1 विकेट लिएका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 135 रन जोड्यो। ओमानका लागि मोहम्मद नदीमले अभिजित 43 तथा जिसन मकसूदले 31 रनको योगदान गरे। 9.3 ओभरमा 4 विकेट गुमाएर 58 रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहम्मदले 5 विकेटका लागि 61 रनको साझेदारी गरे। जातिन्दर सिंहले 13, अयान खान 11 तथा कश्यप प्रजापतिले 11 रन जोडे। शहीद स्मारक ए डिभिजन लीग फुटबलमा फ्रेन्च क्लबले पहिलो जित निकालेको छ। शुक्रबार भएको खेलमा ब्रिगेड बोइज क्लबलाई 5-2 गोल अन्तरले हराउँदै फ्रेन्चले पहिलो जित निकालेको हो। फ्रेन्चको पहिलो जितमा सुशील शाह र जमाउल एन्थोनी फ्रान्सियोसले 2-2 गोल गरे। श्याम बाबु केपछ्याकीले 1 गोल थपे। ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरूङले 1-1 गोल फर्काएका थिए। यस जितसँगै फ्रेन्चले 10 खेलमा 6 अंक जोडेको छ। फ्रेन्च 12 स्थानमा उक्लिएको छ। ब्रिगेड 10 खेलमा 6 अंक जोडेर 13 स्थानमा झरेको। अब मौसम। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती, गण्डकी र पहाड़ी भागमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा हुनेछ भने पूर्वी तथा मध्य उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 19.2 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। काठमाण्डौको अधिकतम 18 डिग्री सेल्सियस, न्यूनतम 4.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 21.4 डिग्री सेल्सियस, न्यूनतम 5.1 डिग्री सेल्सियस र दिपालको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कंग्रेसको जिल्ला अधिवेशन हुन बाँकी 16 जिल्लाको अधिवेशन यही फागुन 13 गते हुने। निर्वाचनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र निर्वाचनप्रति आम मतदातालाई उत्प्रेरित गर्न संचार माध्यमको भूमिका महत्वपूर्ण हुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भनाई। दाङको तुलसीपुरस्थित एउटा गोदाममा आग लागि हुँदा 5 जनाको मृत्यु र युक्रेनमा रहेका आफ्ना नागरिकलाई जति सक्दो चाँडो युक्रेन छाड्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रह। हवस्त, साँझ 7 बजेको समाचार यति नै। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।